मत्ती 10 को 16 देखि हामी 42 पद सम्म पढ्नेछौं। हेर म तिमीहरूलाई भेडा चाहिँ बुवासहरूको बीचमा पठाउँछु, यसकारण तिमीहरू साँपहरू जस्तै चतुर र ढुकुरहरू जस्तै सोझो हो, तर मानिसहरूसँग होसियार हो, किनकि तिनीहरूले तिमीहरूलाई महासभाहरूमा सुम्पिदिनेछन् र तिनीहरूले आफ्ना सभाघरहरूमा तिमीहरूलाई कोर्रा लाउनेछन्। अनि मेरा कारणले तिमीहरू शासक र राजाहरूको सामु तिनीहरू र अन्य जातिहरूका निम्ति साक्षी हुनलाई ल्याइनेछौ, तर जब तिनीहरूले तिमीहरूलाई सुम्पिदेला तब कसरी वा के बोल्नुपर्ने हो भनी फिक्री नगर, किनकि जे तिमीहरूले बोल्नु पर्दछ सो कुरा त्यही घड़ी तिमीहरूलाई दिइनेछ, किनभने बोल्ने तिमीहरू होइन तर तिमीहरूको पिताका आत्मा जो तिमीहरू भित्र बोल्नुहुन्छ। अनि भाइले भाइलाई र बाबुले छोरालाई मृत्युको निम्ति सुम्पिदिनेछ, अनि छोराछोरीहरू बाबु आमाको विरोधमा उठ्नेछन् र उनीहरूलाई मार्न लगाउनेछन्, अनि मेरो नामको कारणले सबै मानिसहरूद्वारा तिमीहरू घृणा गर्नेछ, तर जसले अन्तसम्म सहन्छ उसको उद्धार हुनेछ। तर जब तिनीहरूले तिमीहरूलाई यस शहरमा सतालन् तब तिमीहरू अर्कोमा भाग, किनभने म तिमीहरूलाई साँचो भन्दछु मानिसका पुत्र नआउन्जेल तिमीहरू कुनै रीतिले पनि इजरायलका शहरहरू घुमिसकेका हुने छैनौ। चेला आफ्ना गुरूभन्दा श्रेष्ठ हुँदैन, न त दास आफ्ना मालिक भन्दा श्रेष्ठ हुन्छ। चेला आफ्ना गुरू समान र दास आफ्ना मालिक समान हुनु नै यथेष्ट छ। तिनीहरूले घरका मालिकलाई बेलजेबुल भनेका छन् भने उनका घरानाकाहरूलाई झन कति बढ्दा गरी भन्ला। यहाँ चाहिँ यो बेलजेबुल भनेको शैतान भन्न खोजेको, प्रभु येशूले जुन आश्चर्य कर्महरू गर्नुभयो नि, भूतात्मा निकाल्ने काम यो शैतानको शक्तिले गरेको भनेर यदि मलाई भन्छन् भने तिमीहरूलाई त के भन्नु नजर। 26 पद, यसकारण तिनीहरूसँग नडराओ, किनकि कुनै कुरो छोपिएको छैन जो उघारिने छैन, अनि न त लुकेको छ जो थाहा पाइने छैन। अध्ययारोमा म तिमीहरूलाई जे भन्दछु त्यो तिमीहरूले उज्यालोमा भनिदेऊ, तिमीहरूले कानमा जे सुन्छौ त्यो छानाहरूमा प्रचार गरिदेऊ, अनि शरीरलाई मार्ने तर प्राणलाई चाहिँ मार्न नसक्नेहरूसँग नडराओ, तर बरु उहाँसँग डराओ जसले प्राण र शरीर दुवैलाई नरकमा नष्ट गर्न सक्नुहुन्छ। के दुईटा भँगेरा एउटा तामाको पैसामा बिक्री हुँदैनन् र, अनि तिमीहरूका पिताको इच्छा बिना तीमध्ये एउटा पनि भुइँमा खस्ने छैन, तर तिमीहरूका शिरका केश धरी सबै गन्ती गरिएका छन्। यसकारण तिमीहरू नडराओ, तिमीहरू धेरै भँगेरा भन्दा बढी मूल्यका छ। यसकारण जस कसैले मलाई मानिसहरूका सामु स्वीकार गर्ला उसलाई म पनि स्वर्गमा हुनुहुने मेरा पिताका सामु स्वीकार गर्नेछु, तर जसले मलाई मानिसहरूको सामु इन्कार गर्ला त्यसलाई म पनि स्वर्गमा हुनुहुने मेरा पिताको सामु इन्कार गर्नेछु। 34 पद, म पृथ्वीमा मिलाप ल्याउन आएको हुँ भनी नसम्झ, म मिलाप ल्याउन होइन तर तरवार चलाउन आए, किनकि म मानिसलाई उसको बाबुबाट, छोरीलाई उसको आमाबाट र बुहारीलाई उसकी सासूबाट अलग गराउन आएको हुँ। अनि मानिसका शत्रु उसका आफ्ना परिवारकाहरू हुने छन्। जसले बाबु आमालाई मलाई भन्दा बेसी माया गर्दछ त्यो मेरो योग्यको छैन, अनि जसले छोरा वा छोरीलाई मलाई भन्दा बेसी माया गर्दछ त्यो मेरो योग्यको छैन, अनि जो आफ्नो क्रुस उठाएर मेरो पछि लाग्दैन त्यो मेरो योग्यको छैन। जसले आफ्नो प्राण प्राप्त गर्दछ त्यसले त्यो गुमाउनेछ, अनि जसले मेरो कारणले आफ्नो प्राण गुमाउँछ त्यसले त्यो प्राप्त गर्नेछ। जसले तिमीहरूलाई ग्रहण गर्दछ त्यसले मलाई ग्रहण गर्दछ, अनि जसले मलाई ग्रहण गर्दछ त्यसले मलाई पठाउनु हुनेलाई ग्रहण गर्दछ। जसले भविष्यवक्ताहरूलाई भविष्यवक्ताको नाममा ग्रहण गर्दछ त्यसले भविष्यवक्ताको इनाम पाउनेछ, अनि जसले धर्मी जनलाई धर्मी जनको नाममा ग्रहण गर्दछ त्यसले धर्मी जनको इनाम पाउनेछ, अनि जसले यो सानाहरूमध्ये एउटालाई चेलाको नाममा एक कचोरा चिसो पानी मात्र भए पनि पिउन देला म तिमीहरूलाई साँचो भन्दछु त्यसले कुनै विधिले आफ्नो इनाम गुमाउने छैन। प्रभु येशूले 12 चेलालाई पठाउँदाखेरि निर्देशनहरू दिनुहुँदाखेरि चाहिँ यहाँ दुईटा भाग छ, एउटा चाहिँ त्यही 12 चेलालाई नै लागू हुने कुरा हो, त्यो चाहिँ आज मैले पढेको भाग होइन, त्यो हिजो पढेको भाग हो है, त्यो चाहिँ उनीहरू कसरी इजरायलको हराएको घरानाको हराएको भेडाहरूको मात्र जाने, पश्चाताप गरेर स्वर्ग राज्य नजिक आएको छ भन्ने, निको पार्ने, आफ्नोलाई केही पनि नलाने, जहाँ उनीहरूलाई स्वागत गर्छ त्यहीँ बस्ने, स्वागत गरेन भने जुत्ताको झुलोदेखि टपटकाएर त्यहाँबाट जाने, अनि त्यो इन्कार गर्ने सहरको दशा चाहिँ सदोम र गमोराको दशाभन्दा बढी डरलाग्दो हुनेछ न्यायको दिनमा भनेर भन्नुभयो। तर त्यसपछि चाहिँ उहाँले 16 यो अहिले 42 पदसम्म पढेको खण्ड चाहिँ प्रभु यीशुको दोस्रो आगमनको अगाडि फेरि पनि यसरी नै स्वर्ग राज्यको नजिकै आएको छ भनेर प्रचार गर्ने बेलामा चाहिँ अथवा स्वर्ग राज्यको सुसमाचार प्रचार गर्ने बेलाको कुराहरू हुन्, अनि अलिकति त्यसको बारेमा चाहिँ हिजो हेरेका थियौँ। अब आज चाहिँ हामी अब मत्ती 11 अध्यायमा पल्टाएको छौँ र त्यहाँ नै हामी जानेछौँ है। अनि जब यहाँ एघार अध्यायमा हामी पढ्न थाल्छौँ नि अब त्यहाँ चाहिँ के पाउँछ भने बत्तिसमा दिने यूहन्ना झ्यालखानामा छ। अनि त्यो चाहिँ कस्तो भने त्यो कारागारको काल कोठरी भनिन्छ त्यस्तोलाई नेपाली भाषामा। काल कोठरी भनेको चाहिँ त्यसबाट कालो भनेको अभ्यार हो, कोठरी भनेको सानो कोठा। त्यसैले साधारण झ्यालखाना पनि होइन, झ्यालखानाको पनि भित्रपट्टि बनाइएको एउटा ठुलै अपराधीलाई यातना दिनलाई प्रायः जस्तो त्यसरी बनाएको हुन्थ्यो। साँगुरो र अध्ययारो कोठो हुन्थ्यो अनि त्यस्तो ठाउँमा बत्तिसमा दिने यूहन्नालाई चाहिँ राखेको छ। अनि उसलाई चाहिँ कसले यसरी राख्यो भन्ने कुरा चाहिँ हामी हेर्ने हो भने एकचोटि मत्ती चारको बाह्रमा हेर्नुपर्ने हुन्छ। त्यहाँ एकचोटि पल्टाउँ, मत्ती चारको बाह्रमा त्यहाँ पढ्छौ, यूहन्ना झ्यालखानामा हालिए भन्ने कुरा जब येशूले सुन्नुभयो तब उहाँ गालीतिर लाग्नुभयो। झ्यालखानामा राखिएको त अगाडि नै थियो होइन। अब चौध अध्यायमा पल्टाउनुहोस् त, मत्तीको चौधमा, मत्तीको चौध र तीन र चार पद हामी पढ्नेछौ। ऊ झ्यालखानामा राखिएको कारण चाहिँ के थियो? तीन र चार पदमा अब पढ्छौ, किनकि हेरोदले आफ्नो भाइ फिलिपकी पत्नी हेरोदियासको कारणले यूहन्नालाई पक्रेर बाँधेका थिए र उनलाई झ्यालखानामा हालेका थिए। चारपद यूहन्नाले के गरे? किनभने यूहन्नाले तिनलाई भनेका थिए, उहाँलाई राख्नु तपाईँलाई उचित छैन। तपाईँलाई लाग्ला हेरोद त पहिले मरिसकेको होइन र यो चाहिँ मरिसकेको हेरोद चाहिँ होइन है। हेरोद जो प्रभु येशूलाई मार्न चाहने हेरोदलाई चाहिँ इतिहासमा हेरोद महान भनिन्छ, हेरोद महान, हेरोद द ग्रेट। यो हेरोद चाहिँ अर्कै हेरोद हो, उही परिवारकै हो होइन, उही घरानाकै हो। त्यसैले एउटै घरिनामा विभिन्नको नाम हेरोद, अब एकजनाको नाम हेरोदियास होइन, उस्तै उस्तै नाम राखेको छ क्या, कति चाहिँ त्यस्तै हुन्छ नि। आफ्नो पुर्खाको एउटा ठुलो नाम लिन चाहन्छ कि मान्छेले आफ्नो हजुर अफारो भने, तर त्यो होइन। फिरोज चाहिँ महाराज विराज भने जस्तो हो, यो त नामै हो, यो चाहिँ आफ्नो नामै हो, यो बोलाउने जन्म दिएको जस्तै अमर भन्ने नाम दिए जस्तै हो। तपाईँले आफ्नो छोरालाई चाहिँ अमर भन्ने नाम दिएर उसले पनि फेरि नातिलाई तपाईँको नानीले अमर नाम दिए जस्तै कि। अनि कतिले चाहिँ त्यही नाम राखिरहन रुचाउँछन् पनि। अनि प्रायः जस्तो यो चाहिँ राजकीय घरानाहरूमा हुन्छ। इङ्ल्यान्डमा हेर्नु भने धेरैको नाम चाहिँ जेम्स 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 अनि जोर्ज 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 एउटै नाम दोहोरिरहन्छ क्या, किनभने त्यो ठुलो नाम थियो पहिला, अनि त्यो नाम चाहिँ राखेपछि अब ठुलो भन्न लाग्यो। एउटा कारण त्यही जस्तो होइन। अनि त्यसैले यो चाहिँ उसको टाइटल मात्र होइन, फेरोन अथवा महाराज विराज भने उ चाहिँ नामै हो। अनि यो के अरे हेरोद राजा जुन छ के अरे, अब एउटा मात्र नाम छैन फेरि उसको, हेरोद महान भनेर उसलाई चिनिन्छ नि, यो चाहिँ हेरोद अनि उसलाई एन्टिपास पनि भनिन्छ है, एन्टिपास। त्यसैले यो चाहिँ हेरोद एन्टिपास हो, यस उसको इतिहासमा चाहिँ उसलाई त्यो भनिन्छ। प्रभु येशूले एकचोटि उसलाई चाहिँ त्यो फ्याउरो भन्नुभएको छ, उसको चरित्र बताएको यो यस्तो खालको मान्छे हो भन्नुभएको छ, त्यो चाहिँ लुका तेह्रको बत्तिसमा हो। अनि यो उसले चाहिँ आफ्नै भाइको पत्नीलाई ल्याएकोले बत्तिसमा दिने यूहन्नाले चाहिँ यो बेठिक भनेर चाहिँ उसले भनेपछि उसलाई त जेलखानमा लगाइदियो है। अनि हेरोद एन्टिपासले त्यसैले उसलाई हिरासतमा राखेका थिए, कैद गरेर। अनि यो कहाँ राखेको थियो नि, यो नक्सामा देखाउन सकिन्छ कि सकिँदो रहेछ? ल, यो चाहिँ मृत सागर हो है। अनि मृत सागरको माथिबाट तलतिर, अब यो कति लामो छ कुनै होइन, उत्तरबाट नाप्दै लगभग 24 किलोमिटर तल आउनुपर्ने रहेछ। अनि यहाँबाट लगभग 8 किलोमिटर यता गएपछि, भनेपछि लगभग यतातिर अतैतिर चाहिँ यो हेरोद घरानाको विभिन्न दरबारहरू थियो, पहिला राणाको दरबारहरू थियो, विभिन्न ठाउँ उनीहरूले दरबार बनाउँथे। अनि त्यहाँ पनि उनीहरूको एउटा दरबार थियो, अनि दरबारसँगै चाहिँ भएको एउटा गढी थियो, गढी चिजापानी गढी भनेर चाहिँ होइन। अनि त्यहाँ चाहिँ माखा एरसमा भएको एउटा अँध्यारो यो कालकोठरीमा चाहिँ हाम्रो बत्तिसमा दिने यूहन्नालाई चाहिँ राखिदिएछ। अनि अवश्य त्यो कारागारमा त्यसरी बस्नु चाहिँ सजिलो त थिएन, तैपनि उसलाई चाहिँ पाहुनाहरूलाई भेटघाट गर्न, उसलाई भेट्न आउन चाहिँ अनुमति थियो भन्ने बुझिन्छ। किनभने यहाँ पढ्दाखेरि चाहिँ उसलाई भेट्न आउने उसका चेलाहरूले चाहिँ खबर ल्याइरहेका थिए। के खबर ल्याइरहेका थिए? यीशुले यस्तो यस्तो काम गर्दै हुनुहुन्छ, अनि यस्तो यस्तो गर्नुभयो, त्यहाँ पुग्नुभयो, त्यस्तो गर्नुभयो, यस्तो खबरहरू आइरहेको थियो। तर यो खबरहरू अब बत्तीसा दिने हुनाले अध्ययनमा बसेर सोचिरहेको छ, कता कता उसलाई चाहिँ अब शङ्का अलिकति उब्जिन्छ, उसले सोचेकै जस्तो चाहिँ अलिकति भइसकेको छैन। त्यसैले उसलाई चाहिँ प्रश्न उठ्छ, अनि उसले चाहिँ के गर्छ भने पठाउँछ केही चेलाहरूलाई, यीशुका पठाएर तपाईँ नै हो कि होइन, पक्का गरी मसिहा कि हामी अर्कोलाई पर्खनु पर्ने हो कि है भनेर चाहिँ उसलाई शङ्का उठेको छ। बप्तिस्मा दिने योहन्ना जस्तो एउटा प्रभुको अगमवक्ता, त्यसबाट देख्छौँ मान्छे कति कमजोर छ है। उसले चाहिँ प्रभु यीशुलाई झिकाउँदैन आफू ठुलो भएर, बरु आफ्नो चेलाहरू चाहिँ पठाउँछ, ल खबर मात्रै ल्याऊ गएर। त्यसैले त्यो एकचोटि हामी पढौँ है, मत्ती 11:1-3 पढौँ। अनि यस्तो भयो, जब यीशुले आफ्ना 12 चेलाहरूलाई आज्ञा दिइसक्नु भयो, तब उहाँ उनीहरूका शहरहरूमा शिक्षा दिन र प्रचार गर्नलाई त्यहाँबाट हिँड्नुभयो। अनि जब युहन्नाले झ्यालखानामा ख्रीष्टका कामहरूका विषयमा सुने, तब उनले आफ्ना चेलाहरू मध्ये 2 पठाए र उहाँलाई भने, के आउनेवाला तपाईँ नै हुनुहुन्छ कि हामी अर्को बाटो हेरौं? अनि उसलाई यसरी प्रश्न किन उठेको छ भने, जुन कुराहरू उसले मसीहले अब गर्नुहुन्छ भनेर सोचेको थियो र ऊ आफैले पनि प्रचार गरेको थियो, त्यो भइसकेको थिएन। जस्तो कि एकचोटि मत्ती 3 जाउँदा बप्तिस्मा दिने योहन्ना आफैले के प्रचार गरेको थियो, मत्ती 3:11-12 त्यहाँ पढ्छौँ, बप्तिस्मा दिने योहन्नाले यसरी प्रचार गरेको थियो झ्यालखानामा पुग्न अगाडि त, 11:5, साँच्चै पश्चातापका निम्ति म तिमीहरूलाई पानीमा बप्तिस्मा दिन्छु, तर जो म पछि आउनुहुन्छ उहाँ म भन्दा शक्तिशाली हुनुहुन्छ, जसका जुत्ता बोक्ने योग्य लायकको म छैन। अनि हेर्नुहोस् बप्तिस्माले दिने योहन्नाले भन्छ, उहाँले तिमीहरूलाई के दिनुहुनेछ? पवित्र आत्मा र आगोले बप्तिस्मा दिनुहुनेछ। यहाँ दुई खालको बप्तिस्मा उहाँले दिनुहुनेछ भनेछ, पवित्र आत्माको बप्तिस्मा दिनुहुनेछ र आगोले पनि बप्तिस्मा दिनुहुनेछ। साथै अर्को कुरो पनि यहाँ भनेछ 12 उहाँको नाङ्लो उहाँकै हातमा छ, अनि उहाँले आफ्नो खलालाई बिल्कुलै सफा पार्नुहुनेछ, अनि आफ्नो गहुँ ढुकुटीमा जम्मा पार्नुहुनेछ, र भुस चाहिँ उहाँले ननिम्ने आगोले जलाउनुहुनेछ, शत्रुहरूलाई त पुरा दण्ड दिनुहुनेछ भनेर चाहिँ बप्तिस्मा दिने योहन्नाले प्रचार गर्यो। अनि खबर सुन्दैछ है, खै त आत्माले बप्तिस्मा दिनुहुन्छ भनेको गर्नुभएको छैन, आगोले बप्तिस्मा पनि दिनु भने शत्रुहरूलाई त आगोमा फाल्नु पनि, खै त उल्टो म झेलखान परिरहेको छु है। त्यसैले उसलाई शङ्का उठ्न सक्ने त्यो त्यहाँ थियो है। अब प्रभु येशूले जवाफ के पठाउनुहुन्छ त हामी हेर्नेछौ, मत्ती 11:4-6 पढौँ। येशूले तिनीहरूलाई जवाफ दिई भन्नुभयो, योहन्नाले पठाएका 2 जाओ, तिमीहरूले जे सुन्छौ र देख्छौ ती कुराहरू युहन्नालाई बताइदेऊ। अन्धहरूले दृष्टि पाउँछन्, लङ्गडाहरू हिँड्छन्, कोरीहरू शुद्ध पारिन्छन्, बैराहरूले सुन्छन्, मुर्दाहरू भ्युताइन्छन्, र गरीबहरूलाई सुसमाचार सुनाइन्छ, अनि जसले ममा ठेस खाँदैन तिनी धन्य हुन्। एउटा त्यो पनि खबर पठाइदिन्छ, बप्तिस्मा दिने युहन्नालाई भन ठेस नखाऊ है। अब कस्तो खालको जवाफ हो यो जवाफ जुन प्रभु येशूले दिनुभयो नि, कुन चाहिँ प्रश्नको जवाफ हो भने, तपाईँ नै मसीह हो कि होइन? अनि जवाफमा उसले भन्छ, मसीह भनेर चिन्ने चिन्हहरू जे जे अगम वक्ताहरूले लेखेको थियो त्यो सबै भइरहेछ भनेर तिमीलाई म खबर पठाउनेछु। त्यो खबर के हो? अन्धहरूले दृष्टि पाउँछन्, लङ्गडाहरू हिँड्छन् इत्यादि। त्यसैले यो जवाफ चाहिँ वास्तवमा प्रभु येशूले पुरानो नियमकै एउटा अगमवक्ता के अरे अगमवाणीबाट उहाँले जवाफ दिँदै हुनुहुन्छ। कुन चाहिँ बाइबलको खण्डबाट उहाँले जवाफ दिने हुनुहुन्छ भने यशया 35 को 5 र 6 त्यहाँ पल्टाउँ है यशया 35 को 5 र 6 हामी घरि घरि के पाउँछ भने प्रभु येशूले जवाफ दिनु पर्दा त्यो विवाद उठ्दा जहिले पनि बाइबल प्रयोग गर्नुहुन्छ बाइबल अनि किनभने बाइबल त आधिकारिक हो प्रभु येशूले मलाई यस्तो लाग्छ तिमीलाई चाहिँ कस्तो लाग्छ अह त्यस्तो कुरा कहिले पनि सुन्दैनन् भाइहरूमा लेखेको कुरा बताइदियो सक्यो है परमेश्वरको वचन हो सत्य छ यशया 35 को 5 र 6 को अगमबक वाणीलाई चाहिँ यहाँ हेरौँ न अस्ति पनि हेरेको थियौँ फेरि हेरौँ तब अन्धहरूका आँखा खोलिनेछन् मसीह आउनु भएपछिको कुरा र बहिराहरूका कान उघारिनेछन् तब लङ्गडाहरू मृग चाहिँ उफ्रिनेछन् र गुङ्गाहरूको जिब्रोले स्तुति गर्नेछ अनि योहन्नालाई त थाहा हुनुपर्ने खण्ड हो यो प्रभु येशूले भन्नुहुन्छ म नै मसीह हुँ भन्ने प्रमाण भइरहेको छ ठेसमा खाओ है अरू कुरा तिमीले नबुझौ होला पवित्र आत्माको बक्तिसमा आगोको बक्तिसमा त्यो कहिले पनि हो किन अहिले नै नभएको हो हामीलाई लाग्दैन त्यस्तो कतिचोटि किन यस्तो भइरहेको होइन मैले त्यत्रो प्रार्थना गरेँ मैले त्यत्रो भरोसा गरेँ मलाई किन यस्तो भयो होइन त्यसैले ठेस नखाओ बक्तिसमा दिने हो न भनेर चाहिँ उहाँले पठाउनुहुन्छ अब प्रमाणस्वरूप अब यसको यसरी जवाब दिनुको तात्पर्य के हो यसको तात्पर्य चाहिँ यो हो कि प्रभु येशूले पर्याप्त प्रमाण दिइसक्नु भयो कि उहाँ नै मसीह हुनुहुन्छ भनेर यहुदालाई मात्र होइन सबै यहुदी जातिहरूलाई इजरायललाई नै पुग्ने 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 क्या उब्रो पाब्रो के अरे प्रमाण दिइसक्नु भयो प्रमाण पुग्ने गरी प्रस्तुत भइसकेको छ भन्ने कुरा चाहिँ यसको तात्पर्य हो यहाँ यो बाँडिनुको यो हामीलाई यहाँ मत्ती यहाँ यो खण्ड लेख्नुमा त्यसैले यहुदीहरू कसैले पनि के भन्न सक्दैन थियो भने एक दिन चाहिँ ओहो हामीलाई त थाहै थिएन त तपाईँ मसीह हुनुहुन्छ भनेर हामीलाई दोष नलाउनुहोस् है हामीलाई त थाहै थिएन खै भनेर बहाना गर्ने उनीहरूलाई ठाउँ नै छैन किनभने उनीहरूको सामु चाहिँ खुल्लम खुल्ला पुग्ने गरी प्रमाण दिइसकेको थियो कुरा के भने उनीहरूले चाहिँ इन्कार गरे त्यस्तो भेट्नुहुन्न मान्छेहरू होइन प्रमाण जति दिए पनि ऊ बद्लिँदैन उसको सोचाइ नै बद्लिँदैन जति प्रमाण दिए पनि ए तिमीले त्यसो के भन म त लागेन भन्छ नि होइन अनि त्यसैले गर्दाखेरि युदीहरूको आँखाकै सामु चाहिँ प्रमाण छ है उनीहरू चाहिँ आँखा चिम्लेर बसिरहेको छ जस्तै भन्ना जस्तै होइन त्यसैले उनीहरू चाहिँ दोषी नै हुन् भन्ने कुराको तात्पर्य चाहिँ यो एघार अध्यायको पहिलो भागमा हो अनि हामी अब एउटा चाहिँ कुरा आज बाह्र अध्यायमा हामी पुग्नेवाला छौँ होइन अनि आज एघार र बाह्र अध्याय होइन यदि मैले यहाँ लेखेको भए त्यहाँ आज लेख्नुपर्ने चाहिँ मत्ती एघार र बाह्र हो अनि यसको शीर्षक चाहिँ के हो भने मसीह राजा लाई इन्कार गरिएको त्यसैले मत्ती एघार र बाह्र अध्यायमा पाउँदाखेरि चाहिँ अब स्पष्ट रूपमा र औपचारिक रूपमा होइन इजरायल राष्ट्रले र अगुवाहरूले चाहिँ मसीह राजालाई चाहिँ इन्कार गरेको भन्ने विषय हो उहाँको इन्कार अनि के पाउँछ भने एउटा चाखलाग्दो कुरा यो विवाद जुन भइरहेको छ उहाँ मसीह हो कि होइन होइन अनि झन्झन झन्झन चर्किँदैछ होइन भन्दैछ होइन अब झन्झन कडा साथ चाहिँ दुष्ट आत्माको शक्तिले अथवा शैतानको शक्तिले चाहिँ यो भूतात्मा धपायो भन्ने कुरा चाहिँ चस्स हिजो सुनेको थियौँ अब त्यो त एकदमै जनबलियो रूपमा आउन थाल्छ आज है अनि यो विवाद चाहिँ एउटा चरम बिन्दुमा पुग्छ क्या त्यो चाहिँ हामी हेरौँ मत्तीको बाह्र अध्यायमा र बाइस पदमा अहिले अलिकति हेरौँ अनि अलि पछि पनि हेर्नु छ हामीले मत्ती बाह्रको बाइस पदमा तब एकजना दुष्ट आत्मा लागेको अन्धा र गुङ्गा मानिस उहाँ कहाँ ल्याइयो अनि त्यसले के अरे अनि उहाँले त्यसलाई निको पार्नु भयो यहाँसम्म कि त्यस अन्धा र गुङ्गा मानिस बोल्यो र देख्यो अनि सबै मानिसहरू छक्क परे र भने के भने उनीहरूले के यहाँ नै दाउदका पुत्र हुनुहुन्न र त्यसैले यो उल्लेखनीय सँगैको आश्चर्य गर्जुन गर्नुभयो, दुष्टात्मा निकालेर उसलाई सँगै पनि भयो अन्धार गुङ्गा मानिस, त्यो घटनाले चाहिँ यो विवादलाई चाहिँ एकदमै चरम बिन्दुमा पुर्याएको छ है। किनभने उहाँ मसीह हुनुहुन्छ भन्ने के अरे प्रमाण चाहिँ त्यसले नै देखाइरहेछ होइन। तर हामी आज के देख्नेछौँ भने जसलाई चाहिँ प्रमाण जति भए पनि पुग्दैन नि, जो विश्वासै गर्न चाहँदैन उनीहरूले चाहिँ यसलाई उल्टाइदिन्छ है, उल्टो उहाँलाई नै आरोप लगाउने कारण पो बनाइदिन्छ। अब त्यसैले हामीले के देख्दैछौँ भने यूहन्ना बत्तिस्मा दिनमा यूहन्नाको प्रश्न आएपछि चाहिँ जवाफमा के पाउँछ भने ख्रिस्टले गर्नुभएको कामहरू आश्चर्य कर्महरूले चाहिँ उहाँ को हुनुहुन्छ भनेर चाहिँ औल्याइरहेछ, देखाइरहेको छ। येशु ख्रिस्ट को हुनुहुन्छ? सङ्घमा रहनै पर्दैन, हामी कोही पनि सङ्घमा रहनु पर्दैन है। जान्न चाहन्छौँ भने उहाँ को हुनुहुन्छ भनेर जान्न चाहन्छौँ भने, अनि आज पनि होइन त्यो बेला जस्तै आज पनि धेरै मान्छेले धेरै कुराहरू भनिरहेको छ अनि प्रभु येशु ख्रिस्टको बारेमा, बाइबलको बारेमा, क्रिस्चियनहरूको बारेमा, विश्वास गर्ने बारेमा, मुक्ति पाउने बारेमा अनेकौं आवाजहरू सुनिन्छ। अनि जसरी त्यो बेला पनि फरिसीहरूले उनीहरूको त्यो आधारहीन आरोप लगाइरहेको थियो, असत्य कुराहरू बोलिरहेको थियो प्रभु येशूको बारेमा। अनि खतरा के भने यदि हामी चाहिँ मान्छेको समाजले के भन्छ होला, गाउँ समाजले के भन्छ, म अनि त्यसपछि म विचार गर्नु होला होइन। कस्तो लाग्यो तपाईँलाई यो वचन भन्दाखेरि, खै यसो बुझ्नु पर्ला हाम्रो यसो सल्लाह लिउँ। जब यदि तपाईँले त्यो गर्न थाल्नुहुन्छ नि, कति ठाउँमा चाहिँ मैले घरिघरि भन्छु नयाँ ठाउँमा जान प्रायः जसो खै आठ दस घर भयो कुरा त राम्रो छ भन्छ कि भनेको मतलब चाहिँ उनीहरू चाहिँ पहिला भिडको कुरा सुनौ अनि अधिकांशले हुन्छ भन्यो भने हुन्छ, हुँदैन भने हुँदैन है त्यस्तो क्या। त्यसैले हाम्रो गाउँ समाजले के भन्छ सबैको कुरा सुन्ने पहिला, त्यस्तो कुराहरू गर्न थाल्यो भने चाहिँ के हुन्छ, परमेश्वरको कुरा सुन्न हामी सक्दैन। अब कसो कुरा सुन्ने, हामीले रोज्नु परेछ है, मान्छेको कुरा सुन्ने हो कि परमेश्वरको कुरा सुन्ने हो। सुसमाचारको प्रचार भइरहेको छ आज होइन, अनि मानिसहरूले चाहिँ अब रोज्नुपर्छ। अब एउटा तालिम हो, एउटा प्र्याक्टिकल गरौँ न आजलाई सानो कुरा, एउटा प्रश्न के अरे म तपाईँलाई प्रश्न सोध्छु अनि धेरै जसलाई सजिलै प्रश्न हो है, अनि येशु ख्रिस्ट को हुनुहुन्छ भन्ने विषय हो होइन। किन वक्तृत्व दिने हुनाले त तपाईँ हो कि होइन यहाँ भइरहेछ यहाँ त होइन भन्नु चाहिँ एकदम महत्त्वपूर्ण विषय हो। अनि तपाईँलाई प्रश्न गरियो येशु ख्रिस्ट को हुनुहुन्छ भन्यो भने तपाईँले जवाफ के दिनुहुन्छ, जसले दिए पनि हुन्छ जवाफ भन्दा छोटो दिनु परेर लामो दिनु पर्दैन, येशु ख्रिस्ट को हुनुहुन्छ भन्यो भने के जवाफ दिनु र दिदी बहिनीहरूलाई पहिलो पाल मुक्तिदाता हुनुहुन्छ ल। अनि तपाईँलाई सोधियो अरे उहाँ मुक्तिदाता हुनुहुन्छ भनेर त्यसलाई त्यसपछि प्रमाणीकरण गर्नु न त भनेर भनेर त्यसको त्यो भन्नु त भयो मुक्तिदाता भनेर, आधार के छ त मुक्तिदाता भन्यो भने के भन्नुहुन्छ भनौँ न होइन बुझ्यो भने चाहिँ। अनि एकजनाले यसरी जवाफ दियो अरे अब हाम्रो चर्चले त्यही विश्वास गरेछ अरे, कस्तो लाग्छ त्यो विश्वास त्यो सच्चाइ अथवा खै हाम्रो पास्टरले त्यही भन्छ, त्यसैले किन येशु मुक्तिदाता हुनुहुन्छ किनभने हाम्रो पास्टरले त्यही भन्छ ठिक छ अथवा हामी त सानैदेखि त्यही सुनेको होइन त प्रकृति, हामी त सानैदेखि त्यही सुनिरहेको, हाम्रो मम्मीले पनि त्यही भन्छ, अङ्कलले पनि त्यही भन्छ, आन्टीले पनि त्यही भन्छ। अब के अरे त्योभन्दा त राम्रो जवाब दिन सक्नुपर्छ हामीले होइन। त्यसैले येशु ख्रिस्ट को हुनुहुन्छ भनेर बताउने मात्र होइन किन उहाँ त्यो हुनुहुन्छ भनेर हामीले कारण बताउन सक्नुपर्छ, किन त्यो हुनुहुन्छ। अनि बुझ्नुभयो कि, त्यसैले कुनै पनि चिज हामी जे विश्वास गर्छौँ अथवा कुनै पनि चिज हामी जे गर्दैनौँ हामी विश्वासी भएर हामीलाई कारण थाहा हुनुपर्छ, नत्र भने अन्धविश्वास भन्छ त्यसलाई होइन, खै किन किन त्यस्तै गर्छ हामीले होइन। त्यसैले हामीले जे पनि हामीलाई कारण जान्दै अनि हामीले चाहिँ असल गवाही हुन सकौँ हामी। अब मत्ती एघारमा छौँ होइन, अगाडि जाउँ मत्ती एघार को सात देखि एघार पदमा चाहिँ अब एकदमै प्रभु येशूले बपतिस्मा दिने युहन्नालाई प्रशंसा गर्नुभएको छ अनि प्राय प्रभु येशूले त्यसरी होइन त्यतिकै प्रशंसा गरेर हिँडिरहेको हामी पाउँदैनौँ तर यहाँ चाहिँ बपतिस्मा दिने युहन्नाको बारेमा चाहिँ उसलाई यसरी बयान गर्नुहुन्छ एघारको सातदेखि एघार पढ्नेछौँ अनि तिनीहरू गएपछि येशूले भीडहरूलाई युहन्नाको विषयमा भन्न लाग्नुभयो तिमीहरू उजाड स्थानमा के हेर्न गयो के हावाले हल्लाएको निगालोलाई तर तिमीहरू के हेर्न गयो त के मुलायम पोसाक पहिरेको मानिसलाई हेर मुलायम वस्त्र पहिरनेहरू त राजाहरूका घरहरूमा पो हुन्छन् तर तिमीहरू के हेर्न गयो त के भविष्यवक्तालाई म तिमीहरूलाई भन्दछु भविष्यवक्ता भन्दा पनि महानलाई किनकि यिनी तिनी नै हुन् जसको विषयमा यो लेखिएको छ हेर म आफ्ना दूतलाई तिम्रो सम्मुख पठाउँछु जसले तिम्रो अघि तिम्रो बाटो तयार पार्नेछन् म तिमीहरूलाई साँचो भन्दछु स्त्रीहरूबाट जन्मनेहरू मध्ये बत्तिसमा दिने युहन्ना भन्दा ठूलो कोही उठेको छैन तरै पनि स्वर्गको राज्यमा जो सबैभन्दा सानो छ त्यो तिनी भन्दा ठूलो हुन्छ अब यो खण्डमा चाहिँ प्रभु येशूले बत्तिसमा दिने युहन्नाको बारेमा एकदमै ठुल्ठुलो कुरा उल्लेखनीय कुरा गर्नुहुन्छ ऊ एक अगमवक्ता थिए नौपदमा अनि नौपदमा त अझ अगमवक्ता भन्दा पनि अझ ठुलो रे अनि त्यसपछि उनी चाहिँ मसिहाको अग्रदूत हुन् मसिहाको लागि अघि अघि गएर बाटो तयार गरिदिने मानिसहरूलाई तयार गर्ने खबर ल्याउने अनि एघार पदमा त्यसपछि भन्नुहुन्छ स्त्रीहरूबाट जन्मिनेमा चाहिँ बक्तिसमा दिने युहन्ना भन्दा ठुलो महान कोही पनि जन्मेको छैन भन्नुहुन्छ भन्नुहोस् त यो त निकै ठुलै कुरा गर्दै हुन्छ अब यसो विचार गरौँ न अब पुरानो नियममा त के अरे परमेश्वरका जनहरूको नामहरू यसो सोच्ने हो नि त निकै उल्लेखनीय नामहरू छन् मुसा होइन मुसा बारेमा सोच्यो भने त तर बपतिस्मा दिने युहन्ना मुसा भन्दा महान भनेछ अनि दाउद दाउद भन्दा पनि महान यर्मिया भन्दा महान यसै भन्दा पनि महान है त्यसैले यो निकै उल्लेखनीय कुरा अयुबलाई सोच्छ न अयुब भन्दा पनि महान यो बपतिस्मा दिने युहन्नालाई भन्दैछ एक त त्यो भनाइ नै के अरे अलि उदेक लाग्दो छ है अथवा त्यो ध्यान दिनुपर्ने खालको भनाइ छ तर अर्को चाहिँ झनै अर्को अचम्म लाग्दो त के छ भने त्यो एघार पदको दोस्रो भागमा के लेखेको छ हेर न पुरै पढ म तिमीहरूलाई साँचो भन्दछु स्त्रीहरूबाट जन्मिनेहरू मध्ये बपतिस्मा दिने युहन्ना भन्दा ठुलो कोही उठेको छैन अब त्यो पनि अचम्म तर त्योभन्दा अचम्म चाहिँ तरै पनि स्वर्गको राज्यमा जो सबैभन्दा सानो छ त्यो यो बपतिस्मा दिने युहन्ना भन्दा पनि ठुलो हुन्छ त्यो भनेको के हो झन् है त्यो झन् अचम्म छ होइन त्यसैले पहिला चाहिँ हामी अब विचार गरौँ बपतिस्मा दिने युहन्ना कुन हिसाबले महान थियो त किन उसलाई त्यति महान भनेर यहाँ भनिएको प्रभु येशूकै मुखबाट अब एक दुईवटा कारण एउटा त ऊ जन्मिनुभन्दा अगाडि नै ऊ महान हुनेछ भनेको थियो एक्चुली लुका एकको पन्ध्रमा उसको जन्म हुनुभन्दा अगाडि नै भविष्यवाणी थियो उसको महानताको बारेमा लुका 1:15 लुका 1:15 लेखेको छ जक्रिया भन्ने व्यक्ति जो चाहिँ बपतिस्मा दिने युहन्नाको बुवा हो उसलाई चाहिँ एउटा स्वर्गदूत आएर उसलाई के भन्छ पन्ध्र पदमा विभिन्न कुराहरू मध्येमा किनभने उनी प्रभुको दृष्टिमा महान हुनेछ त्यसैले जन्मिनुभन्दा अगाडि नै भनेको थियो त्यहाँ त है अर्को कुरा हो बपतिस्मा दिने युहन्ना त एकदमै परमेश्वरको भक्त जन थिए ऊ एकदमै विश्वासमा प्रभुको डरमा चाहिँ ऊ खेलाची गर्ने खालको मान्छे थिएन ऊ ख्यालठटा गर्ने खालको मान्छे थिएन प्रभुको कुरामा है ऊ चाहिँ ज्यादै नै गम्भीर खालको. तर त्यही कारणले मात्र नै ऊ महान् त हुन सक्दैन, किनभने मूसा पनि त्यस्तो थियो, दाउद पनि त्यस्तो थियो भन्न सकिन्छ, अरू व्यक्तिहरू दानियल त्यस्तो थियो होइन, अय्युब त्यस्तो थियो भन्न सकिन्छ. त्यसैले त्योभन्दा बढी हुनुपर्छ कारण उसलाई महान भन्नको. के अरे, अब योहन्ना चाहिँ अगमवक्ता थियो, तर कस्तो अगमवक्ता भने ऊ आउनुभन्दा अगाडि नै उसको विषयमा पनि भविष्यवाणी दिएको थियो, अगमवक्ताकै विषयमा अगमवाणी दिएको थियो. एकचोटि मलाकी तीन अध्यायमा जाउँ, मलाकी तीनको एकमा. पुरानो नियमको अन्तिम पुस्तक मलाकी तीन र एकमा, हेर म आफ्ना समाचार वाहकलाई पठाउनेछु र तिमीले मेरो अघि अघि बाटो तयार गर्नेछन्. त्यसैले मसिह आउनुहुनु अगाडि चाहिँ एउटा समाचार वाहक अग्रदूत आउनेछन् भन्ने भविष्यवाणी यहाँ छ. पल्टाउने छैन, तर यसैया 40 तीनमा पनि यो भविष्यवाणी छ, दुई दुई ठाउँमा है. हुन त हेर्न राम्रो होला, एकचोटि त्यहाँ जाऊँ है. यसैया 40 अनि तीन पदमा हामी पढ्छौ, यसैया 40 कसैले बोलाइरहेको एउटा आवाज सुनिन्छ, मरुभूमिमा परमप्रभुको निम्ति बाटो तयार गर, उजाड स्थानमा हाम्रा परमेश्वरको निम्ति मूल बाटो समतल बनाऊ. यसरी उजाड स्थानमा चाहिँ परमप्रभुको निम्ति बाटो तयार गर भन्दै चाहिँ कराउने आवाजको भविष्यवाणी चाहिँ उहिले दिएको थियो, बत्तीसमा दिने योना जन्मिनुभन्दा 700 अगाडि. एउटा चाहिँ त्यो कारणले पनि उमहान हुन्, अर्को चाहिँ बत्तीसमा दिने योहन्नाले चाहिँ आफ्नो जुन काम थियो अग्रदूतको काम गर्ने होइन, मसिह को हुनुहुन्छ भनेर औल्याउने काम चाहिँ एकदम ठिक तरिकाले गरे काम है, अर्थात् विश्वासयोग्य भएर उसले चाहिँ प्रभु येशूलाई देखाए. अब हामीले गर्नु पनि त्यही नै हो होइन, हामीले चाहिँ विश्वासयोग्य साथ हाम्रो ओठले, जिब्रोले, तर जिब्रोले मात्र होइन हाम्रो जीवनले पनि येशू ख्रिस्ट नै प्रभु र मुक्तिदाता हुनुहुन्छ भनेर हामीले चाहिँ देखाउनु पर्छ. बत्तीसमा दिने भन्नाले चाहिँ आफ्नो काम एकदम राम्ररी गरे, त्यसैले उनी महान छन्. तर छ नि यी सब भए पनि एउटा कुरा के देखिन्छ भने उसको महानता चाहिँ अस्ति पनि हामीले अलिकति भनेको थियौँ, पछाडि के थियो भने अस्ति हामीले भन्यो नि जुन सुरुमै एउटा रङ्गमञ्चको उदाहरण दिएका थियौँ, अनि प्रभु येशू रङ्गमञ्चमा अनि उहाँमाथि उज्यालो बत्ती पर्न अगाडि त बत्तीसमा दिने योहन्ना अगाडि आउँछ होइन, बत्तीसमा दिने योहन्ना अगाडि आएर चाहिँ पश्चाताप गर भनेर चाहिँ उसले प्रचार गर्छन्, तर प्रभु येशू आइसक्नु भएपछि र उहाँलाई बत्तीसमा दिइसक्नु भएपछि बत्तीसमा दिने योहन्नाले के गर्छ, त्यही उज्यालो बत्तीमा बलि बसिरहँदैन, ऊ त रङ्गमञ्चको पछाडितिर अँध्यारोमा चाहिँ बेलाउँदै जान्छ, अर्थात् उसले चाहिँ प्रभु येशूलाई पुरै ठाउँ दिन्छ. अब यो उसको एउटा भनाइ नै थियो कि योहन्ना 3 अध्यायमा एकचोटि जाउँ त, योहन्ना 3 अध्याय, योहन्ना 3 अध्याय को 30 पदमा, योहन्ना 3 30 उसको एउटा भनौँ न आदर्श वाक्य छ उसको मुखबाट निस्कने. 3:30 उसले के भन्छ, उहाँ बढ्नुपर्छ तर म चाहिँ घट्नुपर्छ. के भइरहेको थियो भने बत्तीसमा दिने योहन्नाले प्रचार गर्दाखेरि चेलाहरू उसको पछि लाग्दै थिए, प्रभु येशूलाई बत्तीसमा दिएपछि चाहिँ बत्तीसमा दिने योहन्नाको चेलाहरू घट्न थाले है, किनभने अब चाहिँ धेरैजना चाहिँ प्रभु येशूको पछि लाग्न थाल्यो. अनि कोही कोहीले भने तपाईँले जसलाई बत्तीसमा दिनुभएको थियो नि सबै अब उहाँको पछि पो लागिरहेछ भनेर भन्न थालेपछि उहाँले भन्नु के अरे बत्तीसमा दिने योहन्नाले भन्छ, त्यो त ठिक कुरा हो, दुलहा हो उहाँ चाहिँ, म त दुलहाको साथी मात्र, दुलही त दुलहाको पछि पो लाग्छ त भन्छ उसले होइन. अनि त्यो कुरा चाहिँ यहाँ 29 पदमा हामी पढ्नेछौँ. के अरे, जससँग दुलही छन् तिनी दुलहा हुन्, तर उभिएर उनको कुरा सुन्ने दुलहाको साथी चाहिँ दुलहाको स्वरको कारणले साह्रै आनन्दित हुन्छ. यसकारण मेरो यो आनन्द पूरा भएको छ, उहाँ बढ्नुपर्छ म चाहिँ घट्नुपर्छ. है, अब यसबाट के देखिन्छ भने बक्तिस्ला दिने यी हुन्ना चाहिँ एकदम नम्र व्यक्ति थिए, नम्र व्यक्ति. अब तपाईँले ख्याल गर्नुभयो होला, यदि तपाईँले यसो मत्ती मर्कुस लुका यसो पढ्नु भएको छ भने चाहिँ प्रभु येशूले जहिले पनि छ नि महान हुनु भनेको के हो भन्ने प्रश्न उठ्यो भने उहाँले जवाफ कसरी दिनुहुन्थ्यो कसैलाई थाहा छ? कस्तो व्यक्तिलाई महान भनिन्छ? महान भन्नु तपाईँलाई सोध्यो, महान व्यक्ति भने कस्तो हो? प्रभु येशूलाई सोध्यो भने चाहिँ उहाँले जवाफले के दिनुहुन्छ भने एउटा सानो बच्चालाई बोलाउनुहुन्थ्यो, यो सानो नानी जस्तै नम्र भयो भने तिमी महान. एक्चुली हामी एक दुई ठाउँमा हेर्ने समय मत्ती 18 त्यहाँ मान्छेको विचारभन्दा एकदम फरक छ परमेश्वरको विचार. मत्ती 18 एकदेखि 4 पदमा एउटा उदाहरण हेर, जहिले पनि प्रभु येशूले छ नि साँचो महानता कस्तो हुन्छ भनेर बताउनु पर्दाखेरि चाहिँ उहाँले नम्रता भएको व्यक्ति नै महान व्यक्ति हो भन्नुहुन्थ्यो. नम्र घमण्डीको उल्टो हो, नम्र. अनि त्यसैले यो जोडी हो क्या, यो सँगसँगै हुन्छ. जहिले पनि कोही व्यक्ति महान छ भने ऊ नम्र हो परमेश्वरको दृष्टिमा. है, मत्ती 18:1-4, त्यही घडी चेलाहरू यसो भन्दै येशु कहाँ आए, स्वर्गको राज्यमा सबभन्दा ठुलो को हो भन्छ. म हुनु पाए हुन्थ्यो भने जस्तो उनीहरूको, किन पछि हामी पढ्दै गएपछि थाहा हुन्छ क्या, स्वर्गको राज्यमा सबभन्दा ठुलो को हो. अनि येशूले, अनि याद गर्नुहोस् है, उनीहरू चेलाहरूको दृष्टिकोण के छ भने स्वर्ग राज्य नजिकै आएछ भने छ, खै अब तुरन्तै हुन्छ कि सुरु, स्वर्ग राज्य अब एक हप्तापछि सुरु हुन्छ कि, अब एक महिना एक वर्षमा सुरु हुन्छ कि, होइन, अनि म पनि त्यहाँ त अब छिर्न चाहन्छु, अनि त्यहाँ चाहिँ छिर्न मात्र होइन त्यहाँ चाहिँ ठुलो हुन चाहन्छु है, अनि को चाहिँ ठुलो हुन्छ त्यहाँ? उनीहरूको प्रश्न त्यस्तो थियो, स्वर्ग राज्यमा सबभन्दा ठुलो को हो? दुई पद. अनि येशूले एउटा सानो नानीलाई आफू कहाँ बोलाउनु भयो र त्यसलाई तिमीहरूका माझमा राख्नुभयो अनि भन्नुभयो, म तिमीहरूलाई साँचो भन्दछु, तिमीहरू बदलिएर साना नानीहरू जस्ता भएनौ भने तिमीहरू कुनै रीतिले पनि स्वर्गको राज्यमा पस्ने छैन. यसकारण चारपद, जसले आफैलाई यो सानो नानी जस्तै नम्र तुल्याउँछ त्यही स्वर्गको राज्यमा सबैभन्दा ठुलो हो. अब हामीलाई यो पाठ त एकदम सिक्नुपर्छ. यसरी प्रायः जसो हेर्दैन नि संसारले, यसरी हेर्दै हेर्दैन संसारले. कसरी हेर्छ हेरौँ न, मत्ती 20 अध्यायमा, अब एक दुई पाना पल्टाउँ, मत्ती 20 अध्यायको 20-28 पदमा हेर्नेछ. मत्ती 20:20-28, प्रभु येशूका 12 चेला मध्ये दुईटा चेलाको नाम चाहिँ याकुब र यहुन्ना थियो. याकुब र यहुन्नाको आमा पनि विश्वास गरेको जस्तो छ, अनि आफ्नो दुईटा छोराहरूको लागि चाहिँ आमाको केही चासो छ. अब आमाहरूले आफ्नो छोराहरूको लागि चासो त किन गर्दैन? अनि प्रभु येशूसँग चाहिँ एउटा कुरा माग्न आउँछन् आफ्ना दुई छोराको लागि, भन्छन् गर्ने क्या भने जस्तै. ल, 20:20, तब जब्दीका छोराहरूको छोराहरूकी आमा आफ्ना छोराहरूका साथमा दण्डवत गर्दै र उहाँलाई केही कुराको माग गर्दै उहाँ कहाँ आइन्, अनि उहाँले तिनलाई भन्नुभयो, तिमी के चाहन्छौ? तिनले उहाँलाई भनिन्, मेरा यी दुईजना छोराहरूलाई तपाईँको राज्यमा एउटालाई तपाईँको दाहिने हातपट्टि र अर्कोलाई देब्रे हातपट्टि बस्न दिनुहोस्. राजाकै दायाँ र बायाँमा, त्यो त महान भइहाल्यो नि, होइन, एकदम उच्च स्थानमा चाहिँ त्यहाँबाट चाहिँ तपाईँ सँगै शासन गर्न पाओस् है. अब प्रभु येशूले कसरी जवाब दिनुहुन्छ हामी यहाँ पढ्न थाल्छौँ 22 पद. तर येशूले जवाब दिएर भन्नुभयो, तिमीहरू के माग्दछौ सो जान्दैनौ, जुन कचरा म पिउनेछु के तिमीहरू त्यो पिउन सक्छौ? प्रश्न. अनि जुन बप्तिस्माले मेरो बप्तिस्मा हुन्छ के तिमीहरू त्यो बप्तिस्मा लिन सक्छौ? यो उहाँको दुःखहरू क्रूस इत्यादि कुरा तिनीहरूले उहाँलाई भने हामी सक्छौ 23 पद अनि उहाँले तिनीहरूलाई भन्नुभयो साँच्चै तिमीहरूले मेरो कचरा पिउनेछौ र जुन बप्तिस्माले मेरो बप्तिस्मा हुन्छ त्यो बप्तिस्मा लिनेछौ तर मेरो दाहिने हातपट्टि र मेरो देब्रे हातपट्टि बस्न दिनु चाहिँ मेरो काम होइन तर जसका निम्ति मेरा पिताद्वारा यो तयार पारिएको छ उनीलाई यो दिइनेछ अब 24 पदमा अरू 10 जनाको प्रतिक्रिया हेरौँ न अनि यो सुनेर ती 10 जना यी दुई भाइसँग रिसाए यिनीहरू हामीभन्दा ठुलो खोजेको होइन है अनि यो चाहिँ मानवीय हो सब होइन ऊ चाहिँ मभन्दा अगाडि गयो अनि म पछि पर्यो अथवा म उसलाई उछिन्नु पर्यो होइन प्रभु येशूले भन्छ यो सब उल्टो विचार यो जुन सांसारिक तरिकाले चाहिँ ठुलो हुन खोज्नु होचिन्न नचाहनु क्या नम्र हुन नचाहनु अधीनमा बस्न मनै नपर्नु त्यो चाहिँ हाम्रो पापी स्वभावले यस्तो गर्छ अनि अरूभन्दा चाहिँ माथि बस्न चाहनु अनि यो हाम्रो एकदमै जरा हो कि पाप स्वभाव शैतान यसरी पतन भयो है ऊ कत्रो उच्च स्थानमा थियो नि बुझिरहेको हुन्थ्यो नि ऊभन्दा उच्च स्थानै दिएको थिएन परमेश्वरले तर उसलाई त पुगेन म त यो जस्तै भन्नु पर्यो है अनि उसलाई चाहिँ सबभन्दा गहिरो खाडलमा पुर्याइनेछ यसबाट हामीले सिक्नु पर्छ अब पढ्दै जाउँ न यहाँ कुरा सकिएको छैन 25 पद अब यो 12 जनालाई सिकाउनु पर्यो 2 जना चाहिँ ठुलो हुने गइरहेछ 10 जनालाई चाहिँ रिच उठिरहेछ है अब यहाँ हेरौँ 25 पद तर येशूले तिनीहरूलाई आफू कहाँ बोलाएर भन्नुभयो तिमीहरूलाई थाहा छ अन्य जातिहरूका शासकहरूले तिनीहरूमाथि प्रभुता जमाउँछन् र ठुला ठुलाहरूले तिनीहरूमाथि अधिकार चलाउँछन् उनीहरू चाहिँ हाकिम भएर होइन ठुलो भइरहेछ 26 पद तर तिमीहरूका बीचमा चाहिँ त्यस्तो हुने छैन तर तिमीहरूको बीचमा जो ठुलो हुने इच्छा गर्दछ ऊ चाहिँ तिमीहरूको सेवक बनोस् अनि तिमीहरूका बीचमा जो पहिलो हुने इच्छा गर्दछ ऊ चाहिँ तिमीहरूको दास बनोस् अनि प्रभु येशूले आफ्नै उदाहरण लिनुहुन्छ म पनि म त्यस्तै गर्छु त्यसरी नै मानिसका पुत्र पनि सेवा गरिनलाई होइन तर सेवा गर्न र धेरैको सट्टामा छुटकाराको दामका निम्ति आफ्नो प्राण दिन आए प्रभु येशू ख्रीष्टमा चाहिँ सिद्ध महानता देख्छौ त्यसैले हामी चाहिँ के अरे यसबाट सिक्न सकौँ है ज्यादै ज्यादै गहिरो कुरा छ त्यसैले जवाब बप्तिस्मा दिने योहन्नालाई किन महान भनिएको किनभने ऊ एकदम नम्र थियो हामीले अध्ययन गरेका थियौँ भने यो अध्ययन गर्दाखेरि मूसा किन महान थियो किनभने संसारमा भएको सबैभन्दा ऊ नम्र व्यक्ति थियो भनेछ तर ऊ पनि सिद्ध थिएन बप्तिस्मा दिने योहन्ना पनि सिद्ध थिएन तर येशू ख्रीष्टलाई हेरौँ अब मत्ती के अरे फिलिपी दुई अध्याय अनि यो कुरा हामीले बुझेर हामीले अभ्यास अलिकति पनि गर्न खोज्यो भन्छ नि हाम्रो मण्डली कस्तो हुन्छ हाम्रो सङ्गति कस्तो हुन्छ हामी चाहिँ सेवा गर्नलाई अरूको अधीनमा बस्न नै हामी खुसी के होइन हामी चाहिँ नम्र हुनलाई नै हामी बल गर्नेहरू यदि हामी ख्रिस्टको यो आत्माले भरिन मात्र सक्यो भने है हाम्रो बिचमा चाहिँ एकअर्काको भनौँ न आलोचना गर्ने गनगन गर्ने उतो हुने झगडा त्यो त दूर हुने है त्यसैले फिलिपी 2 हामी पढ्नेछौँ 5 फिलिपी 2:5 यस्तो मन हामीमा हुनु परेछ भनेछ मुक्तिदाता ख्रिस्टको मन के हाम्रो 245 सिक्दैछ नि होइन मुक्तिदाता ख्रिस्टको मन के छ त्यसपछि अहिले गाउनुपर्छ हामीले त्यो ल यहाँ हामी पढ्छौँ फिलिपी 2:5 ख्रिस्ट येशूमा जुन मन थियो उहाँ मानिस भएर आएर के गर्नुभयो उहाँको कस्तो मन थियो यहाँ भनेछ त्यही मन तिमीहरूमा पनि होस् ख्रिस्ट जस्तै हुनु भनेको के हो यही हो ख्रिस्ट जस्तै हुनु नै एउटा ख्रिस्चियनको उद्देश्य क्रिश्चियन जीवनको उद्देश्य के हो भन्यो भने चाहिँ ख्रिस्टको जस्तै मन हो ख्रिस्टको जस्तै मन भएपछि हाम्रो सबै अरू कामहरू त्यसरी गर्छन् ठिक तरिकाले गर्छन् है ख्रिस्टको रूपमा हामीलाई बदल्नु नै परमेश्वर पवित्र आत्माको नम्बर एक प्राथमिकता हो यो एकदम बुझ्नुपर्छ हामीले अनि त्यसैले यहाँ भनिन्छ ख्रिस्ट येशूमा जुन मन थियो त्यही मन तिमीहरूमा पनि होस्, जसले परमेश्वरकै स्वरूपमा हुनुभएकोले परमेश्वरसँग बराबरी हुनलाई लुटको माल सम्झनु भएन। यसको अध्ययन त पहिला पनि गरेका छन् होइन। येशू ख्रिस्ट परमेश्वरको पुत्र चाहिँ पिताको बराबर हुनुहुन्छ होइन, अनादिदेखि उहाँ बराबर भएर पनि उहाँ चाहिँ म घट्दिनँ, म चाहिँ यो छोड्दिनँ मेरो कुर्सी भनेर बसिरहनु भएन। उहाँ लुटको माल जस्तो कि म छोड्दिनँ यसलाई भनेर चाहिँ पक्रेर बस्नु भएन। उहाँ तर के गर्नुभयो, आफैलाई रित्तो पार्नुभयो। अनि यसको अध्ययन गरेका थिए, उहाँले ईश्वरत्व नै थाल्नु भयो भनेको होइन है, उहाँ ईश्वर बन्न छोड्नु भएन, परमेश्वर बन्न छोड्नु भएन। खालि के भने उहाँको बाहिरी जुन परमेश्वरको बाहिरी देखिने रूप छ नि त्यो चाहिँ उहाँले बदल्नु भयो। भित्र त उहाँ त कहिले जहिले कहिले पनि परमेश्वर छोड्न सक्नुहुन्न, तर उहाँले एउटा मान्छेको लुगा लाउनु भयो। त्यही भने चाहिँ त्यसमा पनि एउटा दासको लुगा लाउनु भएको छ सातपद। तर आफैलाई रित्तो पार्नुभयो, राजाको राजकीय पोसाक फुकाल्नु भयो भने चाहिँ, र दासको रूप धारण गरेर मानिसहरूको समानतामा हुनुभयो। सुन न, परमेश्वरको बराबरी जो हुनुहुन्थ्यो मानिसहरूको बराबरीमा हुनुभयो। मत्तीको पुस्तकमा हामीले त्यही अध्ययन गर्यौं। अनि मानिस जस्तो रूपमा प्रकट भएर उहाँले आफूलाई के तुल्याउनु भयो, नम्र तुल्याउनु भयो। अब दास मालिकभन्दा ठुलो हुँदैन भने, अब उहाँले यस्तो गर्नुभयो भने हामीलाई यही गर्न सुहाउँछ। र के गर्नुभयो, उहाँले नम्र तुल्याउनु भएर मृत्युसम्म, क्रुसको मृत्युसम्म आज्ञाकारी हुनुभयो। उहाँ आज्ञा मान्नु भनेको अधीनमा बस्नु हस् भन्नु होइन, होइन तपाईँको इच्छा होइन मेरो इच्छा होइन, प्रभु येशूले त्यसो भन्नु भएन नि, होइन मेरो इच्छा होइन तर तपाईँको इच्छा भन्नुभयो। अनि उहाँ मृत्युसम्म आज्ञाकारी हुनुभयो, मर्नु पनि उहाँ हस् भन्नुभयो। तर एउटा कुरा पनि छ, क्रुसको मृत्यु किन त्यो भनेको, किनभने क्रुसको मृत्यु चाहिँ सबभन्दा श्रापित, सबैभन्दा शर्म लाग्दो मृत्यु थियो। त्यो चाहिँ दासहरूलाई, रोमी साम्राज्यमा थुप्रै दासहरू थिए अनि उनीहरूलाई चाहिँ त्यसरी मार्न सकिन्थ्यो। ठुलो अपराधी मार्ने चाहिँ तरिका थियो। उहाँ यहुदीहरूले त पाएको भए त ढुङ्गाले हानेर मार्थ्यो, तर उहाँ त्यस्तो ढुङ्गाले हानेर मारिनु भएन स्टिफनस जस्तो। उहाँ चाहिँ सबैभन्दा नराम्रो शर्मलाग्दो मृत्युमा पर्नुभयो। त्यसैले त्यो गर्नु पनि हस् भन्नुभयो उहाँले पितालाई, पिताको इच्छा नै त्यही छ। अनि पिता यति खुसी हुनुभयो, उहाँले के गरिदिनु भयो, नौपद, यसै कारण परमेश्वरले पनि उहाँलाई अति के पार्नुभयो, उच्च पार्नुभयो, महान देख्नुभयो है, नम्रता महानता सँग जान्छ। उहाँलाई कति उच्च पार्नुभयो, ओहो ज्यादै उच्च, कति उच्च हेरौँ न, र उहाँलाई त्यो नाम दिनुभयो जो हरेक नाम भन्दा उच्च छ, र स्वर्गमा पृथ्वीमाथि र पृथ्वीमुनि हुनेहरूको हरेक घुँडा येशूको नाममा टेकिनुपर्छ, र पिता परमेश्वरको महिमाका लागि हरेक जिब्रोले येशू नै, येशू ख्रिस्ट नै प्रभु हुनुहुन्छ भनी स्वीकार गर्नुपर्छ। त्यसैले येशू ख्रिस्ट सबभन्दा नम्र व्यक्ति हुनुहुन्छ। वास्तव हृदयमा म दिन्छु भन्नुभएको छ, म नम्र हृदयमा दिन्छु, म सिकाउँछु, आऊ म सिकाउँछु, मबाट सिक, मेरो जुवा मुनि आऊ। हाम्रो त्यो भाग अनलाई रहेछ, मात्रै 11 छौँ। त्यसैले बक्तृता दिने यहुन्नाको महानता हामीले अलिकति हेऱ्यौँ है। अब प्रश्न उठ्छ, मात्रै 11 जाउँ फेरि, मत्ती 11 त दोस्रो भागमा प्रभु येशूले भन्नुहुन्छ, तरै पनि स्वर्गको राज्यमा जो सबैभन्दा सानो छ त्यो यिनी भन्दा ठुलो हुन्छ। कसरी यो बुझ्ने, हामीले स्वर्गको राज्यमा हुने एउटा एकदमै सबभन्दा सानो पनि बक्तृता योभन्दा भन्दा पनि महान हुन्छ। अब यो चाहिँ एउटा व्यक्तित्वकै महानता भनौँ न को रूपमा नभएर ओहदाको महानता हो भन्ने चाहिँ हामीले बुझ्नुपर्छ है। चरित्रको महानताको हिसाबले कुरा गरेको होइन, चरित्रको महानताको हिसाबले कुरा गरेको त बत्तीसमा दिने हुन्न, बत्तीसमा दिने हुन्न है। तर स्वर्ग राज्यमा हुने एउटा एकदम सानो व्यक्ति होइन, उसको चरित्र चाहिँ बत्तीसमा दिने हुनको जस्तै नहोला, तैपनि स्वर्गको राज्यभित्र ऊ भएकोले याद गर्नुहोस् न, बक्तिसा दिने हो भन्दा त स्वर्गको राज्य बाहिर छ नि त, स्वर्गको राज्य नजिकै आएछ 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 भन्छ नि, उमा मर्छ, उ त भित्र त छिर्न पाएछ होइन। त्यसैले उसको ओहदा चाहिँ स्वर्गको राज्यभन्दा बाहिर रहेर नै छ भने, एउटा व्यक्ति जो स्वर्गको राज्यभित्र नै प्रवेश गर्छ त्यो व्यक्ति, अर्थात् यो चाहिँ सबै अब प्रभु येशु ख्रीष्टको क्रुसको मृत्यु पछि हुने कुरा हो, दोस्रो आगमन पछि हुने कुरा होइन। अनि अर्थात् प्रभु येशु ख्रीष्ट क्रुसमा मर्नु भए पछिको विश्वासीहरूको ओहदा चाहिँ, ओहदाको हिसाबले चरित्र भन्दा पनि, ओहदाको हिसाबले चाहिँ बत्तिसमा दिने योहन्नाको ओहदा भन्दा पनि ज्यादै उच्च छ। खालि अलिकति यो बुझ्नलाई एकचोटि योहन्ना चौधमा जाउँ होइन, योहन्ना चौध अध्याय योहन्ना चौधको प्रभु येशूले चाहिँ अब उहाँ क्रुसमा जानु भएर बलि उठ्नु भएपछि स्वर्ग जानुहुनेछ र त्यसपछि पवित्र आत्मा पठाइने हुनेछ र पवित्र आत्मा आउनुभएपछि चाहिँ विश्वासीहरूको एकदमै विशेष सम्बन्ध हुनेछ भनेछ। जुन चाहिँ पुरानो नियमको मूसालाई थाहा थिएन, दाउदलाई थाहा थिएन, बक्तिसमा दिने योहन्नालाई पनि थाहा थिएन है, तर अब पेन्टेकोस्ट पछिको विश्वासीहरूले चाहिँ अनुभव गर्नेछन्। यो चाहिँ योहन्ना चौध को बीस पदमा हेर्नेछौँ है, पन्ध्र पद के अरे सोह्र पद पनि पढौँ है। अनि म पितालाई प्रार्थना गर्नेछु र उहाँले अर्को शान्तिदाता उहाँ सधैँभरि तिमीहरू सँगै रहन् भनेर तिमीहरूलाई दिनुहुनेछ। अनि त्यसपछि सत्र पदमा चाहिँ, अर्थात् सत्यको आत्मा जसलाई संसारले ग्रहण गर्न सक्दैन किनभने त्यसले न त उहाँलाई देख्छ न उहाँलाई चिन्छ, तर तिमीहरूले उहाँलाई चिन्छौ किनकि उहाँ तिमीहरूसित रहनुहुन्छ र तिमीहरू भित्र हुनुहुनेछ, पवित्र आत्मा भित्र आउनुहुनेछ बास गर्न सधैँको लागि। फेरि त्यो पनि यसो कुनै क्षमता दिनलाई मात्र होइन, बीस पद त्यस दिन है जब यो हुनेछ पवित्र आत्मा आउनुभएपछि, त्यसैले यो चाहिँ त्यस दिन भनेको बीस पद पेन्टेकोस्टको दिन हो। त्यस दिन तिमीहरूले म मेरा पितामा छु है, विचार गर्दै हुनुहुन्छ है, पुत्र चाहिँ पितामा हुनुहुन्छ पिताभित्र, अनि तिमीहरू ममा, अब सोच्नु पर्यो विश्वासीहरू चाहिँ प्रभु येशु ख्रीष्ट भित्र र म तिमीहरूमा भनेपछि प्रभु येशु ख्रीष्ट चाहिँ विश्वासीहरू भित्र, अब यो त सोच्नुपर्ने हुन्छ, त्यतिकै सरल पढेर त केही पनि पाइँदैन यसबाट होइन। यो यस्तो विशेष सम्बन्ध चाहिँ बक्तिसमा दिने योहन्नाको थिएन, हुनै सक्दैन थियो किनभने क्रुसमा उहाँ मर्नुभएको थिएन, शान्तिदाता पठाइनु भएको थिएन किनभने उहाँ माथि पिताको दाहिने हातमा पुग्नु भएको थिएन प्रभु येशु। त्यसैले चाहिँ नि हामीले के भिन्नता राख्नुपर्छ भने ओहदा र अवस्था है को भिन्नता। अब अवस्थाको तुलना गर्ने हो भने है होइन, अहिले जिरेको एउटा विश्वासी र बक्तिसमा दिने योहन्नाको अवस्थाको उनीहरूको हिँडाएको तुलना गर्ने भन्दा बक्तिसमा दिने योहन्नाले नै जित्छ होला, त्यो भन्दा सुरक्षित नै हुन्छ होला होइन, हामी सबैलाई जित्छ बक्तिसमा दिने योहन्ना, उसको हिँडाए उसको भक्ति होइन। तर ओहदाको कुरा गर्ने हो भने चाहिँ ऊ भन्दा चाहिँ हाम्रो ओहदा माथि छ, हामी ख्रिस्टभित्र छौँ, पवित्र आत्मा हामी भित्र बास गरिरहनु भएको छ, हामी स्वर्गीय स्थानमा बसालिएका छौँ, ख्रिस्टसँगै जीवित पारेका छौँ। यस्तो कुरा त यो बक्तिसमा दिने योहन्नालाई थाहै थिएन, त्यो समय नै आएको थिएन त्यो बताउने। त्यसैले बुझ्नुभयो स्वर्गको राज्यमा हुने सानो पनि बक्तिसमा दिने योहन्ना भन्दा पनि महान हुनेछ। त्यसैले अब एउटा पद हेरेर चाहिँ यहाँ एकछिन रोक्नेछौँ, एउटा पद अथवा दुई तिनटै हेर्नु पर्ला तर धेरै समय लाग्दैन। यो मत्ती एघारको बाह्र पद चाहिँ अब यसको अर्थ के हो हामीलाई प्रश्न उठ्छ। मत्ती एघारको बाह्रमा पढौँ, बत्तिसमा दिने योहन्नाको समयदेखि अहिलेसम्म स्वर्गको राज्यले बल मिचाई सहिरहेछ अनि बल जप्ती गर्नेहरूले जबरजस्तसँग यसलाई लिन्छन्, प्रभु येशूले भन्नुहुन्छ। बत्तिसमा दिने योहन्नाको समयदेखि अहिलेसम्म स्वर्गको राज्यले के सहिरहेछ रे, बल मिचाई सहिरहेछ है, के भनेको अनि बल जप्ती गर्नेहरूले को हो यिनीहरू, जबरजस्तसँग यसलाई लिन्छन्, यो स्वर्गको राज्य चाहिँ जबरजस्ती भए पनि लिने भन्ने खालकोहरू छन् त्यहाँ। अब के याद गर्नु भने जब बत्तीसमा दिने योहन्नाले प्रचार गर्दै थिए नि उत्साह त निकै थियो नि इजरायलभरि चहलपहल त निकै भएको थियो होइन र सबै मान्छेहरू जम्मा गरेर ओहो हेरौँ त यो मान्छेले अनि बत्तीसमा दिन आइरहेछन् फरिसीहरूको कान पनि ठाडो भएछ उनीहरू पनि आइरहेछन् के भयो उनीहरू चाहिँ स्वर्गको राज्यभित्र पस्न चाहिँ उत्सुक चाहिँ देखिन्थ्यो उनीहरू ल बल्ल अब बल्ल हुनला होइन अनि उनीहरू चाहिँ भौतिक चिजहरू अवश्य नै उसको हेराइ चाहिँ उनीहरूको हेराइ चाहिँ त्यही छ लाई चाहिँ एकदमै तयार भइरहेछन् अनि उनीहरू चाहिँ स्वर्गीय राज्यभित्र पस्नलाई चाहिँ बल गरिरहेछन् जस्तै योहन्ना छ अध्यायमा हेऱ्यो भने अझ बुझिन्छ हामीले योहन्ना छ अध्यायमा योहन्ना छको दुई पदमा पढ्यो भने प्रभु येशूले यहाँ थुप्रै मान्छेहरूलाई चङ्गाई गर्नुभएको कुरा पढ्नेछौँ योहन्ना छको दुई अनि एउटा ठुलो भिड अब बलमिचाएको कुरा आउँदैछ है ठुलो भिड उहाँको पछि लाग्यो किनकि उहाँले बिरामीहरूलाई गर्नुभएको के अरे उहाँले बिरामीहरू माथि गर्नुभएको उहाँका चिन्हहरूलाई तिनीहरूले देखे एउटा त त्यो भयो उनीहरूले त्यसैले पछ्याइरहेको रहेछ पाँचदेखि चौध पद हेरौँ त अब त्यसपछि अलि तल तब येशूले आफ्नो आँखा उठाउनुभयो अनि एउटा ठुलो भिडलाई आफू कहाँ आउँदै गरेको देखेर उहाँले फिलिपलाई भन्नुभयो हामी कहाँबाट रोटी किनौँ र यिनीहरूले खाउन् तर यो कुरा उहाँले तिनीहरूलाई के अरे उनलाई जाँच गर्नका निम्ति भन्नुभएको थियो किनकि उहाँले जे गर्न लाग्नुभएको थियो सो उहाँलाई थाहा थियो प्रभुले नै फिलिपलाई भन्नुहुन्छ यत्रो हजार मान्छेलाई कहाँबाट खुवाउने प्रभु यीशुलाई थाहा थिएन उहाँलाई थाहा थियो तर चेलालाई केही सिकाउन चाहनुहुन्छ के भन्छ है फिलिपले उहाँलाई जवाब दिए ऊ चाहिँ के अरे वास्तवमा फेल खान्छ भनौँ न यो जाँचमा चाहिँ तिनीहरू उसले भन्छ हो तिनीहरूमध्ये हरेकले थोरै थोरै लिए तापनि 200 दिनार अनि उसको खल्ती छाम्दैछ यो 200 दिनारको रोटी त तिनीहरूका निम्ति त पर्याप्त हुँदैन है आफ्नै स्रोतलाई हेर्छ क्या उसले त के भन्नु पर्थ्यो नि प्रभु यत्रोलाई त हामीले खुवाउन सक्दैन तपाईँले नि केही गर्नुपर्छ त्यो भन्नुको सट्टामा चाहिँ ए युदा यसको थैले ल्याउँदा कति सक्छ 200 दिनार रहेछ प्रभु अब यसले त कसरी पुग्छ भन्दैछ त्यसपछि अन्द्रियासको चाहिँ बरु अलिकति ठिक चालामाल देखिन्छ उसको अन्द्रियासको बानी नै कोही न कोहीलाई प्रभु कहाँ ल्याइरहने क्या एउटा केटोलाई लिएर आउँछ एउटा सानो ठिटोलाई आठ पद उहाँका चेलाहरूमध्ये एकजना सिमोन पत्रको दाजु अन्द्रियासले उहाँलाई भने यहाँ एउटा ठिटो छ जससँग 5 जौका रोटी र 2 साना साना माछा छन् तर यति धेरैको बिचमा ती के हुन् अब त्यसपछि 10 पद है पढ्छौँ अनि येशूले भन्नुभयो मानिसहरूलाई बस्न लगा ठिक छ त्यही 5 देऊ मलाई त्यही 2 माछा देऊ है अब त्यस ठाउँमा धेरै घाँस थियो यसकारण गन्थीमा प्राय 5,000 पुरुष बसे 5,000 पुरुष बसे भनेपछि त स्त्रीहरू अर्को 5,000-10,000 भइहाल्यो अब बदबाल बच्चा त भइहाल्छन् त्यहाँ है भनेपछि त 15,000 पुग्छ सजिलै छ है 11 पद अनि येशूले रोटीहरू लिनुभयो त्यही केटोको 5 रोटी र धन्यवाद दिनुभयो परमेश्वर पितालाई र उहाँले चेलाहरूलाई बाँड्नुभयो अनि चेलाहरूले चाहिँ बस्नेहरूलाई बाँडे अनि यही प्रकारले माछाहरू जति तिनीहरूले चाह गरे त्यति बाँडे तिनीहरू अगाएपछि उहाँले आफ्ना चेलाहरूलाई भन्नुभयो उब्रेका टुक्राहरू बटुल र एउटै पनि खेर नजाओस् यसकारण तिनीहरूले बटुलेर 5 जौका रोटीका टुक्राहरूबाट 12 डाला भरे जो चाहिँ खानेहरूले उभारेका थिए 14 पद प्रतिक्रिया हेर्नुहोस् न अब त्यो 15,000 मान्छेहरूले के होस् अब उनीहरूको आँखा ठुल्ठुलो भएको छ तब ती मानिसहरूले येशूले गर्नुभएको चिन्ह देखेर भने यस संसारमा आउनुहुने भविष्यवक्ता साँच्चै यहाँ नै हुनुहुँदो रहेछ है अब निको हुन पाइरहेछ सबै रोगबाट मुक्त खान पाइरहेछ पेट पनि निटन्दै है अब के चाहन्छ उनीहरूलाई यस्तो राजा भएपछि भइहाल्यो 15 पद भएर त यसकारण आफूलाई राजा बनाउनका निम्ति तिनीहरू आउन र आफूलाई के भन्छ यहाँ जबरजस्ती पक्रन लागेका थिएन है भन्ने कुरा थाहा पाएर येशू एक्लै फेरि पहाडतिर जानु उनीहरू त हो तपाईँ चाहिँ हामी भोट तपाईँलाई दिन्छौँ भोट तपाईँलाई दिन्छौँ राजाको उम्मेद्वार चाहिँ तपाईँ एकदम राम्रो उम्मेद्वार हामी चाहिँ तपाईँलाई राजा बनाउने भनेर उनीहरू त पक्रन पाउँछ उहाँलाई अर्थात् बलजस्ती नै उहाँलाई राजा बनाउने रे है यस्तो राजा भए त पुगिहाल्यो नि हामीलाई होइन तर वास्तवमा यो सबै मान्छेहरू यिनीहरूले चाहिँ मुख्य कुरा नै उनीहरूले बुझिराखेन येशू ख्रीष्ट चाहिँ शरीरलाई निको पार्न आउनुभएको होइन हृदयलाई। येशू ख्रीष्ट चाहिँ पेटलाई खुवाउन आउनु भएको हैन, हाम्रो प्राणलाई। उनीहरूले चाहिँ राज्य चाहिँ एकदमै चाहेछन् इजरायल, तर कस्तो राज्य अनि राज्य चाहेछ भने उनीहरूले सोचे जस्तो उनीहरूको शर्त अनुसारको राज्य चाहिँ उनीहरूले खोजिरहेछन्। किनभने यही अध्याय तपाईँले पढ्दै जानुभयो भने जब उहाँले अब सिकाउन थाल्नुहुन्छ नि स्वर्गको रोटीको बारेमा, होइन यो नाश होइन रोटीको लागि तिमीहरू यस्तो किन गरिरहेको, अनि जब कुरा गर्न थालेपछि त सबैजना उहाँलाई छोडेर जान थाल्छ। हेर्नुहोस् न यहाँ छ अध्याय साठी पद, यसकारण उहाँका चेलाहरूमध्ये धेरैले यो सुनेर भने यो कठोर वचन हो, कसले यसलाई सुन्न सक्छ र ठेस खान्छन् उनीहरू त। अनि के अरे प्रभु यीशुले भन्नुहुन्छ 63 पदमा, आत्माले पो जीवित पार्नुहुन्छ, होइन त्यो गहुँको रोटीले होइन नि, शरीरले केही फाइदा दिँदैन, म शरीर बचाउन आएको भएँ। जुन वचनहरू म तिमीहरूलाई भन्दछु ती आत्मा हुन् र जीवन हुन्। अनि त्यसपछि के भयो हेर्नुहोस् न 66 पद हेर्नुहोस् त, त्यस समयदेखि उहाँका चेलाहरूमध्ये, यिनीहरू त भनाउँदा चेलाहरू मात्र रहेछन्, किनभने चेलाहरूमध्ये धेरैजना के गरे पछि हटे र फेरि उहाँसँग हिँडेन। त्यसैले बलजती चाहिँ यदि हामीलाई रोटी खुवाउने र हामीलाई माछा खुवाउने हामीलाई निको पार्ने भयो भने तपाईँलाई राजा बनाउँछ, तर तपाईँलाई नै विश्वास गरेर यस्तो व्यक्तिगत सम्बन्ध तपाईँसँग हुनै पर्ने, तपाईँ नै जीवनको रोटी रे, तपाईँलाई खाने चाहिँ कहिले भोगाउँदैन रे, तपाईँलाई विश्वास गर्ने कहिले दिखाउँदैन, यो चाहिँ कठोर वचन हामी चाहँदैन भन्छ। अनि आज पनि छ नि, यदि हामीले कस्तो खालको येशू प्रस्तुत गर्दैछौँ, कस्तो खालको प्रभु येशू, यदि हामीले प्रभु येशू चाहिँ सबैलाई चङ्गाई गर्नुहुन्छ, सबैलाई हामीलाई चाहिँ प्रशस्त हामीलाई खान दिनुहुन्छ भन्यो भने सबैजना आउँछ, अलग आइहाल्छ, तर हामी चाहिँ तपाईँको आत्माहरू बचाउनुहुन्छ, तपाईँहरूको पाप क्षमाउँछ, तपाईँहरू कहिले भोगाउनुहुनेछ नि यहाँभित्र भन्यो भने छैन, पहिला र अहिले केही फरक छैन भने चाहिँ। त्यसैले मत्ती 11 अब 16-19 जाउँ, पुरै इन्कार गर्छ उनीहरूले, मत्ती 11:16-19 के अरे ठिक छ 12 पद पढौँ, 13 पढौँ न, किनकि सबै भविष्य वक्ताहरू र व्यवस्थाले योहन्नासम्म भविष्यवाणी गरे, योहन्ना चाहिँ अन्तिम र महानगम वक्ता हो पुरानो नियमको, अनि मान्न चाहन्छु भने एलिया जो आउनेवाला थिए यिनी नै हुन्, त्यसको विषयमा अलिक पछि गर्नुपर्ने होला, यो पालि नभ्याउला, जसका सुन्नलाई कानहरू छन् त्यसले सुनोस्। तर अब कुरा सुरु हुन्छ हेर्नुहोस् है, म यस पुस्तालाई केसित तुलना गरौँ, यो चाहिँ बजारहरूमा बसेर आफ्ना साथीहरूलाई यसो भन्दै बोलाइरहने केटाकेटीहरू जस्तो छ, यो इजरायलको जाति जो अहिलेको पुस्ता छ, बजारमा बसेर चाहिँ केटाकेटीहरू बसेर खेलिरहेको जस्तो छ अरे, अनि कस्तो खेल्दैछन् रे भने 17 पद, तिमीहरूका निम्ति हामीले बाँसुरी बजायौँ तर तिमीहरू नाचेन भन्दैछ अरे एउटा केटाकेटीहरूको समूह चाहिँ, खेल्दै खेल्दैन तिमीहरू, बाँसुरी बजाउँदा पनि नाचेन, तिमीहरूका निम्ति हामीले शोक गर्यौँ, अब बाँसुरी बजाएको मन परेन त, अब एकदमै रुने खालको खेल खेलौ न भनेर चाहिँ शोक गर्यौँ तर तिमीहरूले विलाप गरेन, त्यस्तोसँग त हामीलाई खेल्न मन लाग्दैन नि होइन, अलि होइन बजाउनु होइन प्रकृतिहरू खेल्यो भने ल हामी डक्टर खेल्ने, हामी स्कुल खेल्ने भने त ठ्याक्कै त्यही भएर खेलेको मनपर्छ नि होइन, तर यहाँ त बाँसुरी बजाउँदाखेरि ननाच्दिने है, शोक गर्दाखेरि विलाप नगरिदिने है, जुन गरे पनि नहुने, हाँस्दा पनि नहुने, रुँदा पनि नहुने, चित्त बुझाउनु नसक्ने, यो पुस्ता यस्तै छ भन्नुभयो, अब त्यसको अर्थ के हो 18 पद, किनकि युहन्ना न त खाँदै नपिउँदै आए होइन, ऊ चाहिँ एकदम अलग्ग थियो क्या, उसको सेवाकाई नै त्यस्तो थियो, अलग्गै उजाड स्थानमा प्रचार गरिरहेछ, मनमोहसँग सल्लाह खाइरहेछ होइन, अनि ऊ चाहिँ उसको वस्त्र हेऱ्यो भने चाहिँ ऊ सहरमा हिँड्नलाई त्यति सुहाउँदो खालको छैन है, ऊ न त खाँदै नपिउँदै आए र तिनीहरू भन्छन् ऊसँग दुष्ट आत्मा छ, दुष्ट के अरे बत्तीसमा दिने हुन्नालाई चाहिँ इन्कार गरेछ भन्ने बुझ्यो, ऊसँग दुष्ट आत्मा छ भनेर। तर प्रभु येशू चाहिँ अर्कै तरिकाले आउनुभयो, उहाँ चाहिँ खाँदै र पिउँदै आउनुभयो, सहरहरू मानिसहरूसँग हेलमेल गर्दै बस्नुभयो, र उल्टो के भन्छन् उनीहरूले, अब हेर घिजुवा मान्छे र मतवाला, महसुल उठाउने र पापीहरूको साथी, बच्चा दिने योना खालको पनि भएन म जस्तो खालको पनि भएन यिनीहरूलाई. त्यसैले मतलब चाहिँ यसको तात्पर्य यो पुस्ता यो इजरायलले चाहिँ मसीहलाई चाहिँ इन्कार गर्यो. किन? मसीहको अग्रदूतलाई इन्कार गरेको छ होइन, अनि त्यसपछि मसीहलाई पनि इन्कार गरेको छ प्रभु येशूलाई. तर बुद्धि आफ्ना सन्तानद्वारा सत्य ठहरिन्छ. यसरी चाहिँ के अरे त्यो केटाकेटीहरूको तुलना दिँदै ल उनीहरूको बुद्धि छ कि छैन हेर भन्दै हुन्छ प्रभु येशूले चाहिँ भन्नुहुन्छ. अब चाहिँ बीस पद के अरे चाहिँ अनि बीस पद पढ्नेछौँ हामी यहाँ रोक्ने समय. तब उहाँ ती सहरहरूलाई जहाँ उहाँका धेरै जसो सामर्थ्यका कामहरू भएका थिए हप्काउन लाग्नुभयो, किनकि तिनीहरूले के गरेनन्? पश्चाताप गरेनन्. त्यसैले अब त्यसपछिको हामी पछि खण्डमा चाहिँ अरूको बाँकी भाग हेर्नेछ. त्यसैले येशु मसीह राजालाई चाहिँ इन्कार झन् चर्किरहेको छ, चरम बिन्दुमा अब पुग्न लागिरहेछ. यहीँ हामी रोक्नु एकछिन प्रार्थना गरौँ.